मुसलमान गालियां देते हैं,
बहुत गालियां देते हैं।
आपके बच्चे गालियां देते हैं? नहीं, आपके बच्चे गालियां देते हैं, वो देते हैं जो आपको पता भी नहीं है। शुक्र करें अगर नहीं देते। कभी किसी स्कूल में जाके सुने बच्चे कौन कौन सी गालियां देते हैं? माओं को नहीं आती वो गालियां, माँ के सामने नहीं बोलते। इतना बुरा कल्चर हो गया है बाहर, इतनी गंदी जुबानें हो गई हैं बच्चों, बच्चे घरों में नहीं बोल रहे होते। शुक्र अल्लाह का घर में नहीं बोल रहे, लेकिन अल्लाह उनकी हिफाजत फरमाए। सब बच्चे नहीं होंगे, बट इट्स अ पॉपुलर कल्चर आउटसाइड। इतनी गंदी जुबानें हैं, और फिर उसको गाली देकर गुफ्तगू करना उसको अपनी प्राइड समझते हैं। हाय, हम तुम्हारी तरह सिस्सी थोड़ी हैं, तुम्हारे मुंह से गाली ना निकले। हंसी आ रही जिनको हंसी आनी है? बहुत बहुत कूल समझते हैं जी। हाँ, मैं यही तो कहना चाह रही हूँ, जो गाली नहीं देता उनकी नजर में तो अहमक है। पहले दो गालियां निकालते हैं फिर बात करते हैं। दीज आर द थिंग्स। अच्छा, और ये क्या कॉन्सेप्ट है? ये कॉन्सेप्ट वही है कि इंसान को एहसास ही नहीं होता कि वो क्या बोल रहा है। बिल्कुल जैसे कुरैश को एहसास ही नहीं होता था कि क्या बोल रहे हैं। जब कहते थे या वही लाना, तो समझते थे कि जो मुश्किल इस वक्त हम पर आई है, इससे बड़ी मुश्किल हम पर आ नहीं सकती है। और जब किसी दूसरे को कर्ज करते थे, वही लख अल्लाह तुमको ऐसी मुश्किल में लेकर आए कि जैसी मुश्किल कभी किसी पर ना आई हो, तो कितनी बड़ी बद्दुआ है। एहसास ही नहीं होता था, बस जुबानें आम थी, बोलते थे, सब बोलते थे तो वो भी बोलते थे। तो यही चीज यहां पर मेंशन की गई है कि इनका एक अंदाज था कि बड़ी मुसीबत को मेंशन करते थे। और बड़ी मुसीबत इनके सामने इस वक्त क्या थी? कब्र से उठना इनके लिए बड़ी मुसीबत थी। इनको समझ ही नहीं आ रहा था कि क्या मुसीबत हम पर आई है। आप देखें, जब इंसान नींद से उठता है, गहरी वाली नींद से, तो डिसओरिएंटेशन फील करते हैं। बाज़ों का मेरे साथ तो ऐसा होता है, पता नहीं आपके साथ होता कि नहीं होता। जब मैं बहुत गहरी नींद सो जाऊं और कभी सुबह आंख खुले, अभी फजर से पहले आंख खुले, तो कुछ फ्रैक्शन ऑफ सेकंड के लिए सोचना पड़ता है आज संडे है कि सैटरडे है। आपके साथ होता है? मेरे साथ तो अक्सर होता है ऐसा कि मुझे याद ही नहीं रहता कि दिन आगे पीछे हो गए। इंसान डिसओरिएंटेशन महसूस करता है जो बहुत गहरी नींद से उठता है। बाज़ों का आप अलार्म बजता है तो आप सोचते हैं अलार्म फजर का बज रहा है कि जोहर का बज रहा है। बहुत गहरी नींद में ऐसा होता है ना, ये डिसओरिएंटेशन होती है। अगर आप अहदीस पढ़ें तो आपको पता चलता है, कुरान की भी आयात बाजे करती हैं कि एक वक्त आता है कि अल्लाह ताला जिसको अजाब देना होता है कब्र का, उसको अजाब देने के बाद जो अल्लाह की मुद्दत है, उसके बाद अल्लाह उसको गहरी नींद सुला देता है। जब ये अपनी कब्रों से जब उठेंगे तो इनको एक डिसओरिएंटेशन फील होगी, और ये कहेंगे ना मिन मर कदीना, किसने हमारी आरामगाहों से हमें उठा दिया। तो कहने को तो कुरैश गुनाहगार थे, कहने को कुरैश जो हैं वो बड़े बड़े रसूलों के नाफरमान थे, या ये जितने भी नाफरमान पीछे गुजरे। तो इसका मतलब क्या है? एक सर्टन टाइम कब्र के अंदर अजाब का मामला होता है, और वो सर्टन टाइम क्या है नोबडी नोस, सिर्फ अल्लाह जानता है। उसके बाद अल्लाह इंसानों को एक गहरी नींद सुला देता है, और जब भी जब ये नींद से उठेंगे, और फिर एकदम से नींद, आप सोचें आपको सोते में एक बहुत बड़े ब्लास्ट की आवाज आए, ऐसे लगे जैसे आपके कान के पास ब्लास्ट बजा है, तो आप भागेंगे इधर से उधर, आपको अंदाजा नहीं होगा आप कहां भाग रहे हैं। तो यही तस्वीर यहां कैप्चर की गई है कि चंद लम्हों तक ये कंफ्यूज ही रहेंगे, ये हो क्या रहा है, इसलिए बोलेंगे या वही लाना, क्या मुसीबत आ गई हम पर, और समझेंगे कि इससे बड़ी मुसीबत तो हम पर आ ही नहीं सकती। यही चीज यहां मेंशन की गई है कि ये कयामत की बिगिनिंग होगी, और ये समझ रहे होंगे कि इससे बड़ी मुसीबत कोई आ ही नहीं सकती। अभी तो इसके बाद आगे आने वाले मुश्किलात के रास्ते जो हैं वो इनके लिए सामने वाजे हैं। यहां आया मन बाआसाना में मर कदीना हादा, किसने हमें हमारी नींद से उठा दिया जबकि हम सो रहे थे। इसमें एक और मफहूम जो स्पिरिचुअल ट्रूथ आपको मिलता है, हकीकत तो है कि दुनिया में इंसान मरने के बाद कब्रों से दोबारा निकाले जाएंगे, लेकिन इसके पीछे एक स्पिरिचुअल ट्रूथ भी है। वो ये है कि जब रसूल आते थे तो वो लोगों को गफलत की नींद से जगाने के लिए आते थे। रसूलों की तालीमात के बावजूद, रसूल की जुबान से अल्लाह का कलाम सुनने के बावजूद, कुरान के कलाम को सुनने के बावजूद, इनकी नींद इतनी गहरी थी गफलत की, इतने ढीठ थे, सही लफ्ज है ना, इतने ढीठ थे कि उठ के नहीं दिए कि ईमान के रास्ते पर आ जाते। तो अब हैरान होकर पूछ रहे हैं कि अब किसने हिम्मत कर ली हमें उठाने की? रसूल नहीं उठा सके, अल्लाह का कलाम नहीं उठा सका, इनके ऊपर जिंदगी की मुश्किलात इनको नहीं उठा सकें गफलत की नींद से, तो अब किसने उठाने की हिम्मत कर ली? मन बाअसना मिन मरकदिना हाजा, किसने उठाया अब इनको? अब किसने उठाया इनको? अल्लाह ताला ने उठाया। रसूलों की जुबान में वो ताकत नहीं थी तो क्या हुआ? अल्लाह तो ऊपर मौजूद था, अल्लाह ने जो वक्त रखा था उस पर तो उनको जगाना ही था। तो ये हैरत का इजहार कर रहे हैं कि कौन इतना पावरफुल है जिसने हमें हमारी गहरी नींद से उठा दिया, किसने हमारी रेस्टिंग प्लेस से, आरामगाहों से हमें उठा दिया। और यहां देखें, सिर्फ ये जो नींद से उठने के बाद आगे डिस्ट्रक्शन का मंजर है इंसान के नर्व्स के ऊपर, यही बड़ा प्रेशर क्रिएट करने वाला होता है। आप देखें, आपने वो एक मूवी बनी थी ना, कौन सी मूवी थी कयामत के ऊपर जो बनी थी, दिसंबर समथिंग कुछ थी एक मूवी, मुझे नाम याद नहीं आ रहा इस वक्त, हॉलीवुड की मूवी थी कोई जिसमें उन्होंने दिखाया था कि कयामत आ गई। हाँ 2012 थी, हाँ 2012 दिसंबर में शायद रिलीज हुई थी इसलिए मुझे याद है, 2012 के नाम से जो मूवी आई थी। आप देखें जो उसमें डिस्ट्रक्शन उन्होंने दिखाई थी, इंसान के पास बचने की कोई जगह नहीं थी इस सिनेरियो के अंदर, जबकि आपकी जमीन फट रही हो, आसमान से आग बरस रही हो, सामने से आपके ऊपर जो है वो शीशे और कांच और बिल्डिंग्स और गाड़ियां उछल उछल के आ रही हो, इंसान के ऊपर क्या दहशत तारी होगी। और अभी उसके दिमाग में ये बात हो कि ये दहशत कुछ भी नहीं है, जो दहशत आगे रोजे महशर की आने वाली है। अभी रोजे महशर कायम नहीं हुआ है, अभी तो सिर्फ क्यामत की हौलनाकी के अंदर इनको उठा दिया गया है, साआ कायम हो गई और अब क्यामत के पहले स्टेज के ऊपर कब्रों से मुर्दों को निकाला जा रहा है, उसके ऊपर इनकी दहशत की ये हालत हो रही है। यहां जो लफ्ज आया ना, असल में कुरान के अल्फाज में इतनी गहराई है, इतनी गहराई है कि बाज़ औकात आप देखें शुरू शुरू में, जब अब तो खैर अल्हम्दुलिल्लाह काफी लोगों को अंदाजा हो गया और काफी लोग ये करने भी लग गए, शुरू में अगर कोई कहता था कि हम रमजान के अंदर 20 दिन में सिर्फ एक सूरत करेंगे तो लोग कहते थे हैं एक सूरत, आप क्या बताएंगी? आप कुछ नहीं बताते, किसमें इतना ताकत और जुर्रत है कि वो अल्लाह के कलाम के बारे में खुद कुछ बताए? इस कलाम में इतने खजाने मौजूद हैं कि जिनको आप अगर खोलना शुरू करते हैं तो आपकी जिंदगी खत्म हो सकती है, ये खजाने खत्म नहीं हो सकते। आप सल्लल्लाहु अलैहि वसल्लम की हदीस का मफहूम आता है, कुरान के अजायब कभी खत्म नहीं होंगे, एंड इट्स अ फैक्ट, कुरान के अजायब कभी खत्म नहीं होंगे। अरबी जुबान में तकरीबन, अगर मैं सही बता रही हूं तो, अरबी जुबान में तकरीबन 50,000 रूट वर्ड्स हैं, 50,000 रूट वर्ड्स, जिन लोगों को मालूम है अरबी ग्रामर का, हर लफ्ज रूट वर्ड से बनता है। जैसे अगर तालीम है लफ्ज तो वो बना है आइन लाम मीम से, अगर लफ्ज है इल्म तो वो भी बना है आइन लाम मीम से। तो ये रूट वर्ड होते हैं अरबी जुबान में, ये 3 लेटर कॉम्बिनेशन और 4 लेटर कॉम्बिनेशन अराउंड 50,000 है। कुरान में तकरीबन जो इस्तेमाल हुए हैं, मेरा जहां तक ख्याल है, बल्कि 50,000 शायद कुरान में इस्तेमाल हुए हैं, मेरा ख्याल है 50,000 कुरान ने इस्तेमाल किए हैं। जजर जो है, रूट वर्ड जो है, वो तो लाखों की तादाद में है, कई कॉम्बिनेशन है। और कुरान की जुबान में जब आप बाज़ औक़ात हौलनाकी की, क़यामत की, सजाओं की आयात पढ़ रहे होते हैं, जैसे अगर आप सूरह वाक़िया पढ़ें, आप सूरह काफ पढ़ें, आप 29वें पारे की सूरतें पढ़ें जिसमें अजाब का जिक्र आता है, आपके ऊपर एक खौफ तारी हो जाता है। आप देखते हैं अक्सर कारी जब 29वें पारे की तिलावत करते हैं, अगर उनको मफहूम समझ आता है उनका रोना बंद नहीं होता है, इसलिए कि उनके ऊपर हैबत तारी हो जाती है उस मंजर की। कुरान जिस तरह से अल्फाज के अंदर इमेजरी डिस्क्राइब करता है, बहुत कम किसी जुबान के अंदर ये क्वालिटी है कि वो पूरा सीन क्रिएट कर दे। अल्लाह ताला ने अपनी जुबान के अंदर जो अल्फाजों का सिलेक्शन किया है बहुत ही खूबसूरत किया है। आपको अंदाजा होगा तलवार के लिए कई अल्फाज आते हैं, तकरीबन 150 मुख्तलिफ अल्फाज तलवार के लिए आते हैं, सबर के लिए 10 तरह के मुख्तलिफ अल्फाज अरबी जुबान में आते हैं। और 10 तरह का मतलब ये नहीं है कि सब एक दूसरे का परफेक्ट सब्स्टिट्यूट है, हर लफ्ज हर टर्म सबर की 10 मुख्तलिफ सबर के इकसाम, 10 मुख्तलिफ तरह के सबर के इकसाम को डिपिक्ट करते हैं। गुस्सा 6 तरह का होता है कुरान में, शुक्र 12 तरह का होता है कुरान में, और ये कुरान के अंदर आपको सारी टर्मिनोलॉजीज मिल जाती हैं। इसी तरह से यहां एक लफ्ज आया जिसकी खूबसूरती मैं आपको बताना चाह रही हूं, यहां लफ्ज आया मन बाअसना। बाअसा किसको कहते हैं? बाअसा मौत के बाद उठने को, या दूसरा मीनिंग इसका आता है किसी को अपॉइंट करना। रसूल मबऊस किए जाते हैं तो वो मफहूम होता है किसी को कोई जिम्मेदारी देकर अपॉइंट कर देना। दूसरा मफहूम इसका आता है मौत के बाद दोबारा उठने का, बाआसा बाआइन सा। एक और लफ्ज आता है और वो आता है अयकज़ा, हमजा या कौफ जाल। अयकज़ा आता है बहुत लंबी नींद के बाद उठना। तो नींद के लिए मैं अभी आपके सामने सिर्फ दो लफ्ज रख रही हूं, जैसे एक और लफ्ज नींद के लिए आता है सूरह फजर की अजान में बोलते हैं, फजर की अजान में कौन सा लफ्ज आता है, नौम, अस्सलातु खैरुम मिनन नौम, नींद के लिए नौम भी आता है। अब आपके सामने तीन अल्फाज आ गए, नींद के लिए एक है नौम, नॉर्मल आंख लगने के बाद उठना, एक है अयकज़ा लंबी नींद के बाद उठना, और एक है बाअसा यह है मौत की नींद के बाद उठना। तीन आपके सामने अल्फाज आ गए। अब जो यहां लफ्ज आया है वो क्या आया है, मन बाअसाना, यानी किसने हमारी मौत के बाद हमें उठा दिया। आप यही अगर अल्फाज देखें नींद के मुख्तलिफ, असहाबे कहफ के लिए अल्फाज आते हैं वतहसबुहुम अयकादन वहुम रुकूद। अगर तुम उनको देखो तो तुम क्या गुमान करो, अयकादन क्या कर रहे हैं, वो गहरी नींद सो रहे हैं। और फिर आगे आता है वकदालिका बाअसनाहुम, इसी तरह हमने उनको मौत के बाद उठा दिया। तो आप कहें एक तरफ तो बताया कि वो लंबी नींद सो रहे हैं, और आपको मालूम है कि अल्लाह ताला ने ये नहीं कहा था कि वो मर गए थे और अल्लाह ताला ने उनको दोबारा उठाया था, अल्लाह ने उनको सुला दिया था। और यहां तक कि अल्लाह ताला ने उनके नेचुरल सुलाने को, फिजिकल सुलाने को इस तरह कैप्चर किया सूरह काहफ में कि अल्लाह उनको करवट भी दिला रहा था ताकि उनको बेड सोर ना हो जाए, ताकि उनका ब्लड सर्कुलेशन ना रुक जाए। तो यहां पर आप देखें कि अल्फाज का इस्तेमाल इंटरचेंजेबली होता है, अलग अलग अल्फाज जो हैं वो इस्तेमाल किए जाते हैं। अल्लाह ताला ने हमें दुआ सिखाई है सुबह उठने के बाद पढ़ने की, अल्हम्दुलिल्लाह हिल्लदी अहयाना बादमा अमातना, वहां ये नहीं आता बादमा अयकादना, आपने हमें लंबी नींद के बाद उठा दिया, बादमा अनामना, आपने हमें नींद के बाद उठा दिया, बादमा अमातना, इसलिए कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने नींद को मौत की छोटी बहन का है। जब आप सो जाते हैं तो आप एक तरह से क्या होते हैं, मर जाते हैं। और अहादीस बताती हैं कि आपकी और मेरी रूह मुंह से बाहर निकल जाती है, मालूम है ना ये बात, सुना है? रूह मुंह से बाहर निकल जाती है, बस एक धागे से जुड़ी रहती है। बहुत से लोगों का इंतकाल सोते में हो जाता है, आप सुनती हैं ना, सोते सोते अल्लाह को प्यारे हो गए। तो जिसका हुक्म हो जाता है उसकी वो रूह का धागा अल्लाह तोड़ देता है, बस सोते में रूह ले लेता है अल्लाह। जब इंसान सोता है, ये जो आप और मैं ख्वाब देख रहे होते हैं हमारे सब कॉन्शियस में तो होते हैं, मगर ये अल्लाह का निज़ाम है, अल्लाह हमारी रूह को हमारे जिस्म से बाहर निकाल देते हैं और एक धागे से रूह बस जुड़ी रहती है। ये अल्लाह के निज़ाम है, दिस इज द लाइफ ऑफ द स्पिरिचुअल वर्ल्ड। जिसका बिलीफ कुरान पर और अहादीस पर बढ़ता जाएगा उसका उतना स्ट्रांग ईमान और अमल बेहतर होता जाएगा। तो यहां बात अल्लाह ताला ने जो हमें दुआ सिखाई है वो ये नहीं कहा बादमा अयकादना या बादमा अनामना, अल्लाह ने इस्तेमाल किया है बादमा अमातना, यानी अल्लाह ताला अपने बंदे को कॉन्स्टेंटली रिमाइंडर देना चाहते हैं कि हर सुबह उठने के बाद तुम्हें अपनी मौत और अपनी आखिरत याद आए, बिल्कुल जैसे तुम्हें ये याद रहना चाहिए कि मरने के बाद मुझे अल्लाह के सामने दोबारा खड़े होना है, मुझे अपनी आरामगाह से निकलकर अल्लाह की तरफ दौड़ना है। हर रात जब तुम अपने नरम बिस्तर पर उठो, सुबह में आंख खुले, सबसे पहले यह दुआ पढ़ो, अल्लाह का शुक्र अदा करो कि अल्लाह ने एक और दिन दिया नेकियां करने के लिए, तौबा करने के लिए, अल्लाह के करीब होने के लिए, अल्लाह से माफी मांगने के लिए, अल्लाह के बंदों के हकूक अदा करने के लिए। अल्हम्दुलिल्लाहिल्लज़ी, अल्लाह का शुक्र है उस जात का जिसने हमें मरने के बाद दोबारा जिंदगी दे दी। तो आपको एक स्ट्रांग कनेक्शन मिल रहा है कि जो आपको ये बता रहा है कि अल्लाह ताला ने इस आयत में तो रोजे महशर के टाइम का जिक्र किया कि तुम्हें तुम्हारी नींद से, तुम्हारी कब्रों से उठाया जाएगा, लेकिन ये रिमाइंडर अल्लाह ताला हमें हर सुबह देते हैं। अब ये रिमाइंडर उसको मिलेगा जो सोच समझ के पूरे कॉन्शियस लेवल पर, पूरे शऊर और फहम और अंडरस्टैंडिंग के साथ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सिखाई हुई सुबह उठने की दुआ पढ़ेगा। इस दुआ को याद कर लीजिए, वरना किसी ऐसी साइड टेबल पर लगा लीजिए जहां उठते साथ आपकी नजर पड़े। सबसे पहले आपकी नजर कहां पड़ती है उठने के बाद? तो अपने मोबाइल की जो आपकी स्क्रीन होती है उसी पर सेव कर लीजिए। मूसा अलैहि सलाम को भी ये, इसलिए कि कयामत का रिमाइंडर इज कांस्टेंट। याद है फल खाते में कयामत याद आई थी, आम की गुठली जब चूस रहे थे, अव्वल तब चूसते भी नहीं है, हम तो उसके क्यूब्स करवा लेते ना, मेरे बच्चे तो बेचारे वो तो शुरू में कहते तुम लोगों ने इंजॉय ही नहीं किया आम, वो जो आम खाते हुए मैं आपकी गुठली से जूस यहां तक जाता है उसका एक अपना ही मजा होता है। अब तो बच्चे नहीं खाते ना, कहते हैं क्यूब्स काट के देंगे तो हम खाएंगे वरना हम नहीं खाएंगे। लेकिन जब भी आप फल खाएं और बीज आपके मुंह में आए, कयामत की निशानी थी ना, जब आप आसमान में सूरज और चांद को देखें, कयामत की निशानी है ना कि एक दिन ये सूरज खत्म हो जाएगा। जब आपको कश्ती नजर आए समुंदर के अंदर, कयामत की निशानी है कि एक दिन ये अपना सर्कल पूरा करेगी, बिल्कुल जैसे तुम माँ के वूम से सर्कल पूरा करके अल्लाह के सामने जाकर खड़े हो जाओगे। सेम इज द केस विद हेयर। अल्लाह ताला आपको सुबह रोज उठने के बाद ये दुआ याद कराने के जरिए बताना चाहते हैं कि देखो एक दिन तुम अपनी कब्रों से निकाले जाओगे। और तमाम अंबिया का आखरत का कॉन्सेप्ट हमेशा से अपनी दावत में बहुत प्रायोरिटी पर रहा। मूसा अलैहि सलाम को पहली वही दी गई थी, बिल्कुल पहली वही, जब वो मदियन से अपनी फैमिली के साथ आ रहे थे और उन्होंने आग देखी थी पहाड़ के ऊपर, तो उन्होंने उनसे कहा था अपनी फैमिली वालों से कि तुम लोग रुको मैं देख कर आता हूँ। जो पहली वही दी गई थी उसी में अल्लाह ताला ने मूसा अलैहि सलाम से कहा था इन साअता ला आतियातुन ला रैब फी। आप सोचें पहली वही थी तो मूसा अलैहि सलाम को वैसे ही इतनी बड़ी जिम्मेदारी दे दी थी कि तुम फिरौन के पास जाओ, वो सरकश हो गया है, वो मुतकब्बिर हो गया है, तो साथ साथ पहली वही में ये कहने की क्या जरूरत थी कि यकीनन साआ जो है वो आने वाली है, ताकि कॉन्स्टेंटली आपका और मेरा विजन ठीक रहे। मैं दुनिया में मेहनत क्यों करूं, मैं दुनिया में अल्लाह के लिए कुर्बानी क्यों दूं, मैं दुनिया में लोगों को माफ क्यों करूं, मैं दुनिया में अपने आराम की कुर्बानी क्यों दूं, मैं दुनिया में आगे बढ़ने के लिए अपनी आखरत को हर वक्त अपने सामने क्यों रखूं, ताकि मेरा विजन सही रहे। ये दुनिया इम्तिहान है और मुझे एक दिन हर चीज का जवाब अल्लाह को देना है। यही तालीमात मूसा अलैहि सलाम की थी। और हम जानते हैं कि मूसा अलैहि सलाम की तौरात को ही बाइबल की फॉर्म में, एक रिवाइज्ड फॉर्म में, उसकी हिकमतों के साथ मेंशन किया गया था। ईसा अलैहि सलाम पर नया नई शरीयत नहीं आई थी, मालूम है ना आप लोगों को, चार आसमानी किताबें हैं, तौरात ही का एक तरह का एक्सटेंशन थी बाइबल, इंजील। तौरात में अहकामात थे और इंजील में अहकामात की हिकमतें थीं। मूसा अलैहि सलाम की पहली वही थी कि देखो कयामत आने वाली है और इसके आने में कोई शक नहीं है। ईसा अलैहि सलाम भी ये मैसेज अपनी कौम को देते रहे। आज आप बाइबल उठाकर देखें, आपको आखरत का कॉन्सेप्ट नहीं मिलता, नहीं मिलता आखरत का कॉन्सेप्ट। अगर आखरत का कॉन्सेप्ट वो जो उनके सेकेंडरी लेवल थे, जिसको आप कहते हैं रिलीजन रिस्टोरेशन के, जिसमें वो शुरू में सिर्फ वो राइम्स पढ़ा करते थे, पोइम्स पढ़ा करते थे, उसमें वो आखरत का कॉन्सेप्ट कुछ लिखा हुआ था, या वो उनकी सेकेंडरी किताबों में लिखा हुआ है, उनकी मेन बाइबल में कॉन्सेप्ट ऑफ आखरा हैज ओमिटेड, उन्होंने उसको निकाल कर बाहर फेंक दिया है, बिल्कुल अलग कर दिया है। तो अल्लाह ताला ने यहां पर ये इंटरचेंजेबली टर्म्स इस्तेमाल की ताकि आप और मैं कम से कम रोज अपने दिन में अल्लाह की तरफ वापस जाने के लिए एक रिमाइंडर जरूर ले लें और अपने दिन का आगाज इस एहसास और इस ख्याल के साथ करें कि मैंने आज के हर दिन में अल्लाह की तरफ बढ़ने वाले, अल्लाह की रजा कमाने वाले काम करने हैं। फिर आगे इसी आयत में आया, अब देखें परेशान होकर उठें कब्रों से, किसने हमें कब्रों से उठा दिया, अब उसके बाद जो है वो ये सोच रहे हैं कि हमारे ऊपर तो बड़ी मुसीबत आ गई, इससे बड़ी कोई मुसीबत आ नहीं सकती, और अगला ख्याल ही भागते हुए क्या आ रहा है, हाजा मा वादा रहमान। ये किसका वादा था, यही तो रहमान का वादा था, वसदकल मुरसलून, किसने सच कहा था, अब सारे रसूलों की तालीमात याद आ गईं। अरे हाँ रसूल यही तो कहते थे, घड़ी आने वाली है, साआ आने वाली है, इन साआत अला आतियातुन, कयामत आने वाली है, यही तो रहमान का वादा था। आप देखें आपको सूरत यासीन में फिर रहमान का लफ्ज मिल रहा है, कॉन्स्टेंट आपको आयात के अंदर रहमान के लफ्ज के कनेक्शन मिलते हैं। रसूल इसी रहमान की तरफ तो बुलाया करते थे, इसी रहमान का मजाक उड़ाते थे ना, इसी रहमान का नाम जुबान से निकलेगा कि रसूल सच कहा करते थे। इससे स्कॉलर्स ने इतनी प्यारी बात कही, जब इंसान पर मुश्किल आती है, बड़ा सख्त वक्त आता है, या समझ लीजिए कि कोई एक्सीडेंटल इवेंट होता है, इंसान को उस मुश्किल में क्या याद आता है, जो उसके सबसे कंसर्न की चीज होती है, जिसके साथ उसने जिंदगी कांस्टेंट गुजारी होती है। मुफस्सरीन कहते हैं कि इस मुश्किल वक्त में काफिर कौम को مشرک قوم کو، نافرمان قوم کو رحمان کا یاد آ جانا، اور یہ یاد آ جانا کہ یہی وعدہ تو رسولوں نے کیا تھا، اس بات کی دلیل ہے کہ رسول کانسٹنٹ ان کے اوپر تبلیغ کی بمبارڈمنٹ کرتے رہتے تھے، یہ کانسٹنٹ تبلیغ سنا کرتے تھے. جب ہمارے آس پاس آج مسلمان بے عمل ہیں تو سمپلی ہمیں لوگوں کو کانسٹنٹ تبلیغ کی ضرورت ہے. کس کا فون ہے پلیز؟ ہمیں کانسٹنٹ تبلیغ کی ضرورت ہے. اگر آج آپ اور میں ریمائنڈرز کو بھول جاتے ہیں، قرآن تو ہے ہی ذکر ریمائنڈر، اس کا مطلب یہی ہے کہ آپ کو اور مجھے کانسٹنٹ ریمائنڈرز کی ضرورت ہے. اپنے آپ کو کبھی بھی انڈر ایسٹیمیٹ نہ کریں کہ میں اتنا سنتی ہوں مجھ پر اثر ہی نہیں ہوتا، میں سننا ہی چھوڑ دوں گی. یہ سٹیج میری زندگی میں کبھی نہ آئے. نہ سامنے والے کے لیے یہ سوچئے کہ یہ اتنا سنتے ہیں ان کے اوپر کوئی اثر ہی نہیں ہوتا، ان کو سنانا ہی بیکار ہے. نہ ہم یہ سوچیں دوسرے کے لیے، نہ ہم یہ سوچیں اپنے لیے. یہ لوگ اتنا کانسٹنٹ ریمائنڈر سنتے رہتے تھے، رسول اتنا ان کے پاس جا جا کر پیغام پہنچایا کرتے تھے کہ ان کو ڈاٹس ملانے آ گئے اس مشکل وقت میں. او یہ وہی ہو رہا ہے جس کی بات رسول کرتے تھے، او یہ وہی ہو رہا ہے جس کا وعدہ رحمان نے کیا تھا. یہ کیا تھا؟ ان کو اب اللہ تعالیٰ نے کانشیس کیا. اور جب انسان کے اندر یہ احساس آئے کہ جو مجھے کہا جا رہا تھا وہ تو صحیح تھا، میں نے نہیں مانا، تو اس کا ریگریٹ کئی درجے زیادہ بڑھ جاتا ہے. اسی لیے یا ویلنا ان پر اپلائی کر رہا تھا کہ انہوں کو اب واقعی ریگریٹ اور احساس ہو رہا ہے، بے بسی کی تصویر بن کر یہ نظر آ گئے، اور فورسفلی اب اللہ کی طرف ان کو بھگایا جا رہا ہے. آیت نمبر 53، ان کانت الا صیحتن واحدہ فاذا ہم جمیع لدینا محضرون. بس ایک زوردار بلاسٹ ہوگا اور اچانک سب کے سب ہمارے سامنے کھڑے ہوں گے. یہ وہی مفہوم ہے جو آیت نمبر 32 میں آیا تھا، وَإِن كُلُّ لَمَّا جَمِعٌ لَدَيْنَا مُحْضَرُونَ. ہم ان سب کو اکٹھے اپنے سامنے حاضر کرنے والے ہیں. وہاں کس کی بات تھی؟ وہاں پرانی قوموں کی بات تھی، اور یہاں قریش کی بات ہے، اور آنے والے ہر انسان کی بات ہے جو بھی قرآن کو پڑھے گا، کہ ایک دن تم کو اللہ کے سامنے لایا جائے گا. اور اسی بات کو ریپیٹ کیا گیا کہ ایک بہت بڑا بلاسٹ ہوگا اور تمہیں اللہ کے سامنے جمع کر دیا جائے گا. یہ جو بلاسٹ ہے اسکالرس کے مطابق یہ نفخۃ الثانی کی بات ہے، یہ دوسرا بلاسٹ ہوگا جس کے بعد روزے محشر قائم ہو جائے گا. یعنی سب گرینڈ گیدرنگ، پوری دنیا سے انسان اکٹھے ہو کر اللہ کے حضور کھڑے ہو جائیں گے، جس میں اب انتظار شروع ہوگا کہ حساب شروع ہو جائے. اب سب کھڑے ہو گئے ہیں. یہ وہ سین ہے جو قیامت کا احادیث میں بیان کیا جاتا ہے، جس کے لیے آتا ہے کہ یہ دن انتظار کا کسی کے لیے 50,000 سال کے برابر ہوگا، اور مومنین کے لیے کسی کے لیے یہ دن جو ہے دو نمازوں کے درمیان کے وقفے کے برابر ہوگا. اسی کے لیے ہم نے کل پڑھا تھا نا، کیف تتقون ان کفرتم یومن یجعل الولدان شیبا. تم کیسے اس دن بچو گے جس دن وہ دن ہوگا جو بچوں کو بوڑھا کر دے گا. اتنا سخت حساب کا وقت ہوگا. ابھی حساب قائم نہیں ہوا، انتظار میں کھڑے ہیں. انتظار کرنا کتنا مشکل ہوتا ہے. بعض لوگ احادیث میں آتا ہے کہ اپنے ہی گناہوں کے پسینے کے اندر ڈوب رہے ہوں گے. کسی کا پسینہ ان کے پاؤں تک ہوگا، کسی کا گھٹنوں تک ہوگا، کسی کا ان کی ناک تک آ رہا ہوگا، اور وہ اس میں ڈوب رہے ہوں گے. سخت وقت ہوگا، سورج کی گرمی ہوگی، ایک دوسرے کے ساتھ چپک کے کھڑے ہوں گے. آپ سوچیں پوری ہیومینٹی اکٹھی ہوگی، اٹس اے گرینڈ گیدرنگ. اور پھر جو آگے ریگریٹ کی فیلنگز ہوں گی وہ الگ ہوں گی. تو بتا دیا کہ اپنی قبروں سے نکل کر بھاگیں گے ایک بڑے ایکسپلوژن کے بعد، اور پھر ان تمام کریمنلز کو اللہ کے سامنے حاضر کر دیا جائے گا. محضرون محضر سے ہے، محضرون سے کہا جاتا ہے حاضر کرنا کسی کو. جیسے آپ کہتی ہیں نا کہ کون حاضر ہے، یعنی اب اپنے آپ کو آپ پریزنٹ کیجئے کہ آپ حاضر ہیں. محضرون یا حاضر کیے جائیں گے، اپنا اپنا کیس اب ان کا اللہ کے سامنے پریزنٹ ہونے کی باری آ رہی ہے. وہ جو رسولوں کا مذاق اڑاتے تھے، وہ جو رسولوں کی تعلیمات کو بلٹل کرتے تھے، وہ جو رسولوں کو تھریٹن کرتے تھے، وہ جنہوں نے الرحمن کی تعلیمات کو کانسٹنٹ اگنور کیا، اب اسی الرحمن کے سامنے مجرم بن کر کھڑے ہوئے ہوں گے. آیت نمبر 54، فلیوما تو آج کے دن، لا تظلم نفس شیئا، کسی نفس پر کوئی زیادتی کوئی ظلم نہیں ہوگا، ولا تجزون الا ما کنتم تعملون، اور ان کو نہیں دیا جائے گا کوئی بدلہ مگر صرف وہی جو کہ وہ عمل کرتے رہتے تھے. کنتم تعملون کا امپیکٹ یہ آ رہا ہے کسی کام کا ماضی میں کانسٹینٹلی ہوتے رہنا، جس کو آپ کہتے ہیں پاسٹ کنٹینیوس ٹینس. کنتم تعملون، کانسٹینٹلی اللہ کے نافرمان تھے، کانسٹینٹلی رحمان کو ایک طرف کر کے دنیا پرستی کی طرف کھنچ جاتے تھے. لا تظلم نفس شیئا کے دو معنی کیے گئے ہیں، ایک یہ کہ وہ جو دنیا میں رسولوں پر اور مومنین پر ظلم کرتے تھے آج ان کے اوپر ظلم کرنے کے دروازے بند ہو گئے. ایک اس کا مفہوم مفسرین نے یہ بھی کیا ہے، فَالْيَوْمَ لَا تُظْلَمُ نَفْسٌ شَيْئًا، آج یہ کسی پر ظلم نہیں کر سکیں گے. دنیا میں انہوں نے صحابہ کا مثال کے طور پر مذاق بنایا، ان کو شہید کیا، دنیا میں انہوں نے مومنین کو شہید کیا، دنیا میں انہوں نے مومنین کے ساتھ کیا کچھ نہیں کیا. آپ نے وہ کہانی سنی ہوگی جو سورہ بروج کے ٹیکسٹ میں آتی ہے، سورہ بروج کے بیک گراؤنڈ میں جو کہانی ہے نوجوان کی، سنیے آپ میں سے جن لوگوں نے سنی ہوگی اصحاب الاخدود کی کہانی، اس میں کیا تھا، ایک ینگ بچہ تھا بالکل، اور وہ ینگ بچہ اس کے ساتھ کس کس طرح سے بادشاہ نے اس کو، اب کہانی سنانے کا ٹائم نہیں ہے، اگین کہانی سننی ہے تو کہاں ہی ہے، میں نے بتا دیا کہانی بہت لمبی ہے، سیدھی سی بات ہے. لیکن وہ ینگ بچہ تھا، ٹین ایج لڑکا، جس کو بادشاہ نے رکھا تھا. اصل میں میجر یہ تھا کہ ایک ظالم بادشاہ تھا جو اپنے علاقے کے اوپر ایک طرح کی حکمرانی کرتا تھا اور خود لوگوں سے اپنے آپ کو خدا کہلواتا تھا. اس نے ایک جادوگر رکھا ہوا تھا اور وہ جادوگر کی بیسس کے اوپر لوگوں کے کام کروا دیتا تھا اور پھر کہتا تھا دیکھو میرے ہاتھ میں کتنی پاور ہے. تو جب جادوگر بوڑھا ہوا تو اس نے کہا کہ اب جادوگر کو چاہیے کہ اپنا کوئی شاگرد میرے پاس چھوڑ کے جائے، یہ تو مر جائے گا، میری کنگڈم چلی جائے گی. تو اس نے محلے میں سے، علاقے میں سے ایک بچے کو سلیکٹ کیا جو سب سے سمجھدار بچہ تھا. اس بچے کو اس جادوگر کے انڈر گارڈینشپ میں دیا گیا کہ تم اپنی ساری جتنی بھی جادو کی ٹرکس ہیں وہ اس کو سکھاؤ گے تاکہ یہ میرا سیکنڈ ہینڈ بن جائے گا. اللہ نے ذریعہ بنایا اور اس بچے کو ایمان کی طاقت مل گئی، ایمان کی طاقت بھی مل گئی. اور اس بچے کے کمبینیشن کہانی میں، احادیث میں یہ آتا ہے کہ ایک طرف وہ جادوگر سے روز صبح سے لے کے شام تک جادو سیکھتا تھا اور واپسی پہ گھر جاتے ہوئے ایک راہب کے پاس جا کر دین کی تعلیمات لیتا تھا. سو دا کمبینیشن آف بوتھ اس کے پاس آ رہا تھا. اور پھر ہوتے ہوتے ہوا یہ کہ اللہ تعالیٰ نے اس کو دین کا علم بھی دے دیا اور اس کے پاس جادو کی تعلیم بھی آ گئی. اس نے اپنے، اس کے پاس کوئی وزیر آیا جو کہ شروع سے بورن بلائنڈ تھا. اس نے کہا کہ تم نے سنا ہے بڑا جادو سیکھ لیا ہے، تو ذرا میری آنکھیں ٹھیک کر دو. اور اس نے پھر جو کلمہ پڑھا، اس نے کلمہ یہ پڑھا کہ اپنے رب کے اذن سے، جس رب کے پاس ساری طاقت ہے، میں دعا کرتا ہوں کہ تمہاری آنکھیں ٹھیک ہو جائیں. اس کی آنکھیں ٹھیک ہو گئیں اور یہ واپس گیا منسٹر، اس نے بادشاہ کو بتایا. بادشاہ نے کہا جادو تو کوئی بھی نہیں پڑھا، اس نے تو کہا رب کے اذن سے، رب تو تم نہیں ہو، وہ اپنے آپ کو رب کہا کرتا تھا. اس کے اوپر پھر بادشاہ کی اور اس لڑکے کی ٹسل شروع ہوتی ہے اور پھر بادشاہ پوری کوشش کرتا ہے کئی طریقوں سے اس بچے کو قتل کروانے کی. تین اٹیمپٹس کرتا ہے اپنی آدھی آدھی فوج بھیج کے کہ اس بچے کو پہاڑ سے گرا دے. بچہ فوج پہاڑ سے بچے کو گرا نہیں پاتے. بچے کو کشتی میں سمندر کے بیچ میں لے جا کے ڈبو دے، کشتی جو ہے وہ ٹوٹ جاتی ہے، بچہ ووڈن پلانک پہ بیٹھا رہ جاتا ہے. اس لیے کہ وہ ہر دفعہ یہ کہتا تھا کہ میرا اللہ مجھے بتائے گا. وہ جو آپ صلی اللہ علیہ وسلم کی دعا آتی ہے، اللہما اکفینیہم بما شئت، اللہ آپ میرے لیے کافی ہو جائیں جیسا آپ چاہتے ہیں. رسول اللہ صلی اللہ علیہ وسلم کے الفاظ آتے ہیں کہ یہ دعا اصل میں اس بچے کی تھی. ہر دفعہ جب بادشاہ کی آرمی اس کو مرڈر کرنے کے لیے لے کر جاتی تھی تو ہر دفعہ بچے یہ دعا پڑھتا تھا اور اللہ اس کے لیے کافی ہو جاتا تھا. آخر میں بادشاہ نے پوری قوم کو اکٹھا کیا، اس لیے کہ قوم امپریس ہو گئی تھی بچے سے اور اب قریب تھا کہ قوم ایمان لے کر آ جائے گی. بادشاہ نے بچے کے لیے پوری قوم کو اکٹھا کیا اور اس بچے کو ایک بڑے سے تختے کے اوپر باندھ دیا، یا بعض روایات میں آتا ہے کہ اس کو کھجور کے تنے سے باندھ دیا، اور پھر اس سے کہا کہ اب میں اس کو ماروں گا. بچے نے کہا سارے کراؤڈ کے سامنے، تم مجھے نہیں مار سکتے جب تک کہ تم یہ نہ کہو کہ اس بچے کے رب کی قسم جس نے اس کو زندگی اور موت دی، اگر میں اس کو ماروں گا تو اس کو موت آ جائے. وہ بادشاہ یہ کہتا ہے اور یہ کہہ کے اپنا بوئنگ ایرو چھوڑتا ہے اور اس کے بعد اس کا تیر بچے کے سامنے ماتھے میں جا کے لگ جاتا ہے. تو جب اللہ نے کسی کو بچانا ہوتا ہے، یہ ایمان کی طاقت ہے یہ ایمان کی طاقت کانسٹنٹلی قرآن اور احادیث ہمیں سکھاتے ہیں. اور یہ کہانیاں صرف فوکلورز نہیں ہیں, یہ فیکٹ ہیں, ریالٹی ہیں, یہ ہوا ہے ماضی میں, اور آپ کو آج بھی معجزے نظر آتے ہیں. آج بھی آپ نے معجزے دیکھے ہوں گے. اللہ کے سامنے اپنا کیس پریزنٹ کرنا ہوگا, اور اس دن کوئی ظلم نہیں کر سکے گا. لوگوں نے بڑے ظلم کیے ہیں. مسلمانوں کو, ایمان لانے والوں کو گڑے کھود کر زمینوں میں دبایا گیا اور اوپر سے آرے چلا دیے گئے. جو فرعون کی ہیئر ڈریسر خاتون تھی, اس کا قصہ جانتے ہیں؟ جس کی بیسس کے اوپر جو تھا وہ ایمان کی جو پہلی کرن تھی وہ فرعون کے محل میں آئی تھی. بی بی آسیہ تک موسیٰ علیہ السلام کی تعلیم کیسے پہنچی تھی؟ بی بی آسیہ کا اور موسیٰ علیہ السلام کا انٹریکشن تو نہیں ہوا تھا. موسیٰ علیہ السلام جب کوہ طور سے اپنے لیے جو تھا وہ نبوت لے کر آئے تھے, بی بی آسیہ سے بی بی آسیہ تک فرعون کی محل کے اندر موسیٰ علیہ السلام کا میسج پہنچا تھا ان کی ہیئر ڈریسر کے تھرو. اور اس میں کہانی پھر نہیں سنا رہی آپ کو. اس ہیئر ڈریسر کے کہا جاتا ہے 4 یا 5 بچے تھے. فرعون نے اپنی بیوی کو سبق سکھانے کے لیے اس عورت پہ پہلے ظلم کیا, آگ الاؤ جلایا اور ایک ایک کر کے اس کے بچوں کو اس کے سامنے آگ میں پھینکا. ہر دفعہ بچہ پھینکتا تھا اور کہتا تھا, بتاؤ موسیٰ کے دین سے پلٹتی ہو کہ نہیں پلٹتی ہو, مجھے رب مانتی ہو کہ نہیں مانتی ہو. یہ کہتی تھی, میں تمہیں رب نہیں مانتی. اور ہر دفعہ اس کے انکار پہ اس نے اس کے تینوں بچوں کو ایک ایک کر کے سب کے سامنے, بی بی آسیہ کے بھی سامنے, آگ میں پھینک دیا. آخری اس کا بچہ, چوتھا بچہ جو تھا وہ نیو بورن تھا, جس کے لیے آتا ہے کہ وہ ماں کے بریسٹ سے چپکا ہوا دودھ پی رہا تھا. فرعون نے اس کو بھی کھینچ کر اپنے سپاہیوں سے کہا کہ اس کو بھی جو ہے وہ آگ میں ڈال دیا جائے. ہم جانتے ہیں کہ 3 بچے ہیں اسلامک ٹریڈیشن میں احادیث کے اندر, جن کو اللہ تعالیٰ نے ان کے نیو بورن ایج میں, بالکل ینگ ایج میں, نیو بورن چائلڈ ہوتے ہوئے بولنے کی طاقت دی تھی. ایک کا ذکر قرآن میں آتا ہے, 2 کا احادیث میں آتا ہے. ایک جن کا ذکر قرآن میں آتا ہے وہ ہے عیسیٰ علیہ السلام. دوسرا بچہ یہ ہے فرعون کی ہیئر ڈریسر کا بچہ. اس کو اللہ تعالیٰ نے معجزانہ طور پر میراکلسلی بولنے کا ایک جو تھا وہ طاقت دی, اور اس نے بولا کہ ماں اس رب کی خاطر تم مجھے بھی آگ میں پھینک دو جس رب کی خاطر تم نے اتنا سٹینڈ لیا ہے. اور پھر اس بچے کو بھی اس عورت کے سامنے آگ میں ڈال دیا گیا. تیسرا بچہ جو تھا وہ ایک یہودی جوئش ٹریڈیشن کے اندر ایک نیک آدمی آتا ہے جس کے اوپر زنا کا الزام لگا تھا. اس کے اوپر جو بچہ عورت لے کر آئی تھی, اس بچے کو اللہ تعالیٰ نے میراکلسلی بولنے کے لیے توفیق دی تھی اور بولنے کا سٹیمنا دیا تھا. سو ظلم ہوا ہے انسانوں کے اوپر, اور ظلم آج بھی ہو رہا ہے. کیا آج مسلمانوں کے اوپر برما میں اور سیریا میں اور افغانستان میں اور کشمیر میں ظلم نہیں ہو رہا؟ کیا ظلم ہو رہا ہے کہ آپ اور میں جب دیکھتے اور سنتے اور پڑھتے ہیں ہمارے رونگٹے کھڑے ہو جاتے ہیں. اتنا ظلم ہو رہا ہے گوانٹانامو بے کے اندر. کیا ظلم ہوتا ہے مسلمانوں کے ساتھ؟ آپ کو اندازہ ہے کس طرح کے ٹارچر سیلز ہیں وہاں پہ؟ بالکل نیکڈ کر کے ان کو کانٹوں دار تاروں کے اندر لپیٹ دیا جاتا ہے, اور پھر ان کے اوپر جو ہیں وہ کتے چھوڑ دیے جاتے ہیں. اسی کانٹوں دار تاروں کے اندر وہ لپٹے ہوئے اپنے جسم کو ڈریگ کر کے, کرال کر کے ان کتوں سے بچانے کی کوشش کرتے ہیں. پورا جسم ان کا خون سے بھر جاتا ہے. اور اس طرح کے کئی ٹارچرز موجود ہیں آج بھی. میجورٹی مسلمان ہیں ان کانسنٹریشن کیمپس کے اندر, میجورٹی مسلمان ہیں. اللہ نے کہا وہ دن ہوگا, فلیوم لا تظلم نفس شیئا, جس دن ظالم مومنین کے اوپر کوئی ظلم نہیں کر سکیں گے. انشاءاللہ دوسرا مفہوم اس کا میں آپ کو کل بتاؤں گی. اللہ تعالیٰ آپ کو اور مجھے اس کلام کو ایبزارب کرنے والا اور اس کلام کو لے کر معاشرے میں نکلنے والا بنائے. اللہ ہمیں اپنے خاندانوں میں دین پر عمل کرنے والا پہلا بارش کا قطرہ بنا دے. اللہ ہمارے خاندانوں میں ہمیں دین میں ہمارا ساتھ دینے والے ساتھی عطا فرمائے. اللہ ہمارے اسپاؤسز کو اور ہماری اولادوں کو, ہمارے والدین اور ہمارے بہن بھائیوں کو ہمارا سب سے بڑا سپورٹر بنا دے. اللہ ہم مسلمان عورتوں کو اس دین کی طاقت, اس دین کا اصل ایسنس اور اس دین کے اندر سنتوں کو ریوائیو کرنے کا ذریعہ بنا دے. بارک اللہ لی ولکم فی القرآن الحکیم ونافعنی وایاکم بی آیاتی وذکر الحکیم. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. جزاک اللہ خیرا. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. Thank you.